नमस्कार, रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहा संचार .com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनु भएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले साहित्यकार नीलम कार्की निहारिकाले लेख्नु भएको उपन्यास योग माया सुनाइरहेका छौं। यो कृति यस वर्षको मदन पुरस्कारबाट सम्मानित कृति समेत हो। बेला बखत चर्चामा आए पनि किम्बदन्ती जस्तो बने कि चिन्तक योग मायामाथिको शोध उपन्यास हो योग माया। उपन्यासकार कार्कीकै शब्द सापटी लिने हो भने उपन्यास योग माया बारे निकै लामो रिसर्च गरेपछि यो उपन्यास तयार भएको हो। विक्रम सम्वत 1930 दशकमा भोजपुरमा जन्मिएकी योग मायाले निरङ्कुश राणा शासन र जात प्रथाको विरोध गर्दै चलाएको मानवतावादी आन्दोलनका कारण उनलाई ससम्मान स्मरण गर्ने गरिन्छ। यद्यपि उनीबारे विघ्न गहिरो शोध भने भएको थिएन। यो पुस्तकमा शोधमा आधारित तथ्यहरूलाई रोचक रूपमा नाटकीय रूपान्तरण गरिएको छ। उपन्यास योग मायाले हामीलाई विक्रम सम्वत 1930 दशकतर्फ डोर्याउनेछ र पुर्याउनेछ भोजपुरको सिमले गाउँ। गाउँ छोडेर भारत भाषिएकी माया लामो समयपछि छोरी साथैमा लिएर गाउँ फर्किएकी छिन्। आध्यात्मिक झुकावकी माया आफ्नो भाइको घरमा बस्छिन्। माया अचानक गायब हुँदै गर्दा अघिल्लो अङ्क टुङ्गिएको थियो। उनी गाउँकै सिमानामा रहेको एउटा मन्दिरमा आश्रय लिएर बसिरहेको खबर पाएपछि उनका आफन्तजनहरू त्यसतर्फ जाँदैछन्। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास योग मायाको 9 भाग। इन्द्रावती दोभान अरुणको किनारको ठूलो चिप्लेटी ढुङ्गा, त्यसमाथि अर्को ठूलो ढुङ्गामा सानो पोखरी र त्यही पोखरीमा उत्पत्ति भएको थियो एउटा शिवलिङ्ग। शिवलिङ्ग वरिपरिको पानी हिउँदमा पनि सुक्दैनथ्यो र वर्षामा पानी बढेर शिवलिङ्गलाई कहिले डुबाउँदैनथ्यो पनि। त्यही नाममा त्यहाँ शिवालयको सानो मन्दिर बनाइएको थियो। मन्दिर छेउ बेलपत्रको रुख, मन्दिरभन्दा अलि पर इखुवा खोला र अरुण नदी सुसाइरहेका हुन्थे। त्यहाँ पुग्ने बित्तिकै मेरा नजर त्यही बेलपत्रको फेदमा परे। दिदी घरबाट हिँड्दा लागेका खादीका धोतीका टाला र च्यातिएको चोलो थियो त्यहाँ। त्यही धोतीका झुम्रा मन्दिरको ढोका र झ्यालको पहलमा पनि देखे। हामी जोइपोई र सिमलेतिरका दुई चार घर अरू हितैसी त्यहाँ पुगेको एकछिनमा मजुवा बेसीकै माझी मजेनीहरू पनि हुर्र आए। गोठाला र मेलापात हिँडेका पनि थपिए। त्यो मन्दिरको ढोका भित्रबाट बन्द थियो र बाहिरबाट हेर्न खोजे भित्र केही पनि देखिँदैन थियो। दिदी, ए दिदी, मैले बाहिरबाट बोलाए। भित्रबाट चाहिँ चुई कुनै आवाज आएन। फेरि दुई चार चोटि बोलाए तर फेरि सुनसान। तुलसाका बाले ढोकामा ढ्याप ढ्याप हान्नु भयो।
दिदी, तिमी यही छौ, थाहा छ मलाई, झट्टै ढोका खोला।
हो दिदी, तपाईँ भित्र नै हुनुहुन्छ, हामीले चाल पाइसकेका छौँ जम्मै कुरा। बाहिर निस्किनु त दिदी, हामीलाई तपाईँको ज्यानको कम त पिरलो भएको छ।
मैले पिरलिँदै भने अह, भित्रबाट कुनै आवाज आएन।
यसरी त भएन नि त, जसरी भए नि निकाल्नु परेन हामीले। भोलि केही भयो भने त ज्यानमारा मुद्दा परिएला, अनि के गर्ने।
त्यति बेलासम्म हामी निकैजना जम्मा भइसकेका थियौँ। खोइ कसले भन्यो त्यो यकिन भएन, तर भन्न चाहिँ चर्को आवाजमा भन्यो,
तिमीहरू कसैले पनि मेरो चिन्ता गर्नु पर्दैन। महिना दिन गुफा बस्ने मेरो इच्छा हो। एक महिना पुरा भएको दिन म आफै बाहिर आउनेछु।
दिदी बल्ल बोल्नु भयो। बोली सुनेर कम्ता खुसी लागेन।
अह, हुँदैन है फुपी दिदी, हामी तपाईँलाई यसै छोडेर जाँदैनौँ। तपाईँलाई घर लिन जान भनेर आएको हो हामी त,
महेश्वरले भन्यो।
मलाई के पनि हुन्न भने बाबु, कसैले मेरो चिन्ता नलिनु, के मनमा विश्वास धर्नु।
दिदीले भित्रबाट फेरि भन्नुभयो।
अह, हुँदैन दिदी, तपाईँको एक दर्शन बेगर त हामी यहाँबाट चल्दा पनि चल्दैनौँ।
मैले भने,
ए ठिपी नकस न दुलही, तिमीहरू जाऊ त कुरुक्क, मलाई आफ्नै सुरले साधना गर्न देऊ।
हुँदैन हुँदैन, हामी यसै जाँदैनौँ। तिमी एक फेर निस्किय, तिमीलाई हेरेर मात्र जाम्ला त्यहाँ।
बस्नेतनी मुखिनी आमाले भन्नुभयो। केही बेरमा भित्रबाट आवाज आयो,
लौ त त्यसो भने सबैजना उता फर्किएर आँखा बन्द गर्नु।
दिदीका कुरा सुनेर अरू अलमलमा परे। भुजेल्नीले पन्देरामा भनेका कुरा मैले सम्झेँ। बेलमुनि थुप्रिएको दिदीको धोतीका टाला टुलीले भुजेल्नीका कुराका साक्षी बोलेको थियो। आफूले ओढिराखेको बर्खो ढोका अगाडि राखेर भने,
दिदी यहाँ छ यो ओढ्ने कुरा ढोकामै।
त्यतिखेर सबै पश्चिम फर्किएर हत्केलाले आँखा पनि छोपिराखेका थिए। ढोका थोरै घर्क गर्यो। केही बेरमा ढोका पुरै उग्रिएको ठुलै आवाज आयो। सबैले हत्केला हटाएर मुन्टो मन्दिरतिर फर्कायौं। त्यही मैले दिएको बर्को छातीसम्म बेरेर दिदी उभिराख्नु भएको थियो। दिदी त पिताम्बर चाहिँ हुनु भएको रहेछ। 14 दिनमा त्यति विधि दुब्लाकी पनि, हड्डी गन्न सकिने जस्ती, तर मुखमण्डल भने उज्यालो पो देखे मैले।
ल सुन, आफू यहाँ कुशल मङ्गल रहेको प्रमाण मैले तिमीहरूलाई बुझाएँ। म आफ्नै मर्जीले यहाँ बसेकी हुँ। अब सबैजना घर घर जानु। महिना दिन पुग्दा म आफै निस्कने छु। अहिले मलाई एकान्तमा योग साधना गर्न छोडिदेऊ।
दिदीले फेरि भित्र पस्न खोज्दै भन्नुभयो,
दिदी यसो गर्नु नि त, किन यहाँ बस्नु पर्यो त नि? हामी एउटा कप्पर गोठ बनाइदिउँला, महिनाको अब बाँकी दिन त्यहीँ पुरा गर्नुहोला। हुँदैन त त्यसो गरे?
कप्पर गोठमा बस्न राजी हुनुभयो दिदी। दिदीको शुभ चिताउनेहरू सबैले मनदेखि जाँगर गरे। दिदी पहिले बसेभन्दा अलि माथि मजुवा भेसीमै साँझन पर्दै कप्पर गोठ बन्यो। अनि मन्दिरबाट निस्किएर दिदी त्यो गोठमा तपस्या बस्नुभयो। मैले तुलसाका बासँग भने,
अब यति मजुवा भेसीमै झरौँ क्यारे? हामी पनि खेती लाउने बेला भएकै छ। भान्जी दियो कर, तुलसाको बिहे छिनिसकेका छैन।
तुलसाको पनि बिहे आँटेका र भान्जी नयनकलाको बिहे दुवै मिल्न गएको र आफ्ना जति सबैलाई माथि सिमले नै पाइपर्ने हुँदा हामी फेरि उतै सिमलेमै सरेका थियौँ। तुलसाका बाले केही नबोली मलाई तलदेखि माथिसम्म हेरे। हुन त भन्ना साथ यसै मजुवा बैसी बसिहाल्न मिल्ने त थिएन। गाई बाख्रा वस्तु भाउ सबै माथि नै थिए। थन्काउने बेलाको त्यहाँको बाली पनि थियो।
अनि माथि च्याटै छोडेर आजदेखि यति बस्नु खोजेकी त के भन्नु खोजेकी हो?
मेरो अलमल देखेर तुलसाका बाले सोधे,
अहिलेदेखि न कसले भनेको छ र भने?
मैले पनि ओठे जवाफ दिएछु। तुलसाका बा रिसाए झैँ पुलुक्क हेरे तर केही पनि बोलेनन्। फेरि मै नरम भएर भने,
मैले भन्न खोज्या त दिदी अझ 16 दिन गोठबाट निस्किनु होइन क्यारे, अर्का सालतिर झरमलाई यतै रहने गरी त्यति नै भन्न खोजे हौ मैले।
तुलसाका बा फेरि पनि केही बोलेनन्, मतिर हेर्दा पनि हेरेनन्। दिदीले बाँकी दिन त्यही रहेर तपस्या पूरा गर्नुभएको थियो। कप्पर गोठमा न्यौपानीकी छोरीले भोकभोकै तपस्या गर्दै छिन्द्रे भन्ने एक कान दुई कान भएर वल्लो पल्लो गाउँ हुँदै टाढासम्म चर्चा फैलिएछ। दिदी निस्केका दिन माछा मार्ने खेताला आइमाई बुढा केटाकेटी लोग्ने मान्छेको मजुवा बेसीमा बिहानदेखि भिड थियो। त्यति मात्र होइन, दिनभरिको बाटो हिँडेर सम्म हेर्न आउँथे। भनिरहेका हुन्थे आउनेहरूले कि एक्लो गोठमा त्यसरी आइमै मान्छे भोक भोकै तपस्यामा बस्नु सानो कुरा त होइन। एक छाक खान ढिलो भयो भने हामीलाई त रिङ्गटा चल्छ। न्यौपानीकी छोरी कसरी बसेकी होलिन्? फेरि कोही कोही चाहिँ भन्थे, एक रात राम्ररी निदाउन नसके भोलिपल्ट दिउँसै उगिन्छ। यत्रो दिन भोक भोकै अनिदो एकै आसनमा बसेर तपस्या गर्नु भनेको ठुलै दैवी शक्ति हो। जे होस्, तपस्या सकिने दिन दिदी आसन छोडी उठेर सरासर अरुणतिर जानुभयो। त्यो भिड पनि उहाँको पछाडि लाग्यो। दिदीले अरुण र इकुवाको संगममा 3 पटक डुबुल्की मार्नुभयो। एकसरो बेरेको कपडामा चिसे फर्केर आई त्यही गोठ सामुन्ने बसेर आँखा बन्द गरी पलेटी कसेर ओम नमः शिवशक्ति सचेत सत्य शरणागत ओम भनी गाउन लाउनुभयो। हलचल नगरी उही आसनमा बसेर उहाँले भन्नुभयो,
साँचो धर्म दया धर्म, दया धर्म साँचो धर्म लोकलाई, दया धर्म लोकलाई, नित्य शुद्धि भक्तलाई,
सर्वत्र नघाऊ भक्तलाई, सत्य प्रकाश भक्तलाई सत्य शक्ति शरण लेऊ, ध्यान दृष्टिले हेरिदेऊ, सारा विकार खारी देऊ, शेखी शंखा मारी देऊ, आकाश पाताल थकाई देऊ, असतलाई हर्काई देऊ, यो मायाले फिराउँछ, यो मायाले फिराउँछ, यो मायाले गिराउँछ, माया चिन्न सक्छ को, माया तेरो अगम हो, माया चिन्ने मुक्त भो, माया चिन्ने मुक्त भो, ऊंचा नीचा खारी देऊ, एका मय पारी देऊ, सत शक्ति शरण लेऊ, भूल चूक माफ करी देऊ, ओम सत्य ओम सत्य। सबैजना दिदीका अझ नजिक नजिकमा झुम्मिए। दिदीले आँखा खोल्नु त भएको थिएन, तर भाका फेरी फेरी भजन गाउँदै जानुभयो। हामीले भजनमा ताली बजाउन लाग्यौं, गाउन बिसाएर पछि दिदीले भन्नुभयो, यो शरीर खोल हो, आत्मा मुख्य हो, हामी जे जति आर्जन गर्छौं यही छोडेर जाने हो, आत्माले बोकेर लाने कर्म मात्र हो, हामी जहाँ छौं जे छौं ईश्वरले लिइरहेको परीक्षामा छौं, चोरी गर्नुहुन्न, झुटो बोल्नुहुन्न, अरूलाई नोक्सान पुर्याउनुहुन्न, गलत बाटो निस्किएर सात्विक गुण समाउनु पर्छ, धर्म अर्थ काम र मोक्षलाई बुझ्नु पर्छ, यो परीक्षामा खरो उत्रन सकेमा जन्म मृत्युको चक्रबाट मुक्त हुन्छौ, मुक्ति पाउँछौ, र जस्तो कर्म गरिन्छ त्यही अनुसार फल पाइन्छ, असल कर्म गरे ईश्वर भेट्न सकिन्छ, म कठोर योग साधना गर्नेछु, कर्मबाट तपस्याबाट भक्ति मार्गबाट ईश्वरलाई भेट्नेछु, म भक्त भए मेरो प्रेम ईश्वर हो, या प्रीति र विवेकानाम विषय स्वन पाइनी त्वा मनुष्मरत सामे हृदयान्मा समर्पणु। तपस्विनीलाई एक बाजी हेरम्न त भनेर आएकाहरू दिदीका कुरा सुनेर सबै अचम्ममा परे, हेरेका हेरे भए। दिदी बिसाएपछि अघि बढेर मैले उहाँका दुई पाउ समाएर टपक्क ढोगे, त्यसपछि अरू दुई चारजना पनि भक्ति माता भन्दै उहाँका पाउ परे। दिदीले छातीदेखि बेरेको एकसरो कपडा शरीरमै सुकिसकेको थियो, फेर्ने धोती चोलो मैले लिएर गएकी थिएँ, दिदीको कोखानेर राखिदिएँ। दिदीका लागि भुजेलनीले फलफूल बोकेर ल्याएकी रहेछन्, भर्खर व्रत साधना तोडेको हुँदा एक्कासी खान हुन्न, बिस्तारो आहार बढाउँदै लानुपर्छ भन्ने कुरा भयो। दिदीले सक्खर शर्बत मात्रै पिउनु भयो, अनि फेरि भजन नै भन्नुभयो, माया दया गरिदेऊ, शुद्धि कार्य भरिदेऊ, सत्य ज्योति सारी देऊ, असतलाई मारी देऊ। आएकाहरू साँझ हुँदै गर्दा बल्ल घर जाने तर्खर गर्न लागे। सबैजसो हिँडेपछि मैले पनि भने, दिदी जाम त नि अब साँझ पर्न लागे, अब म यहाँबाट फर्किन सक्दिनँ दुलै, बाचुन्जेल यतै कुटीमा बस्ने, तपस्या गर्ने, भजन कीर्तन गर्ने र यतै यतै प्राण बिसाउने इच्छा छ मेरो। अनि अहिले हामी कहाँ माथि सिमलेमा छन् त नि दिदी, यहीँ तल बेलपाटो मजुवा बेसीमा झरेका छौँ नि त नि, मैले भने। सिमले बेलपाटो जहाँ भए पनि अब म माइती घर रहन्न दुलै, कुटीमै रहने निश्चय गरेकी छु, दिदीले भन्नुभयो। मैले ढिपी गरेँ, तर दिदी आफ्नो कुरामा अटल हुनुहुन्थ्यो। त्यसपछि मजुवा बेसीमै दिदीका लागि कुटी बनाइयो, त्यही कुटीमा रहन लाग्नुभयो दिदी एक्लै। पकाउने एकछरो भाँडाकुँडा सरसामान, एकछरो ओढ्ने ओछ्याउने सुकुल र कम्बल मैले कुटीमै पुर्याइदिए। एक दिन घाममा बसेर गग्रेटोमा गाग्रा राख्ने नयाँ पीडा बनाउँदै थिए। दुईजना नौलो मान्छे आँगनमै ठिङ्ग उभिएपछि मात्रै उनीहरूले देखेर झसङ्ग भए। ती नौला मान्छेहरूसँग मैले केही सोध्नु अघि नै उनीले भने,
हामी उता चन्दनपुरबाट आएका, माथि सिमले गएका थियौँ, तपाईँहरू फेरि यता बस्नुहुँदो रहेछ।
अर्काले चाहिँ थपे,
आज तपाईँ त माइजू हो क्यार, हामी भाउजूको, अनि अरू कोही हुनुहुन्न घर?
ती आएका मान्छे भान्जीका घरतिरका रहेछन् भन्ने मैले अड्कल काटे।
अह, आज त कोही पनि हुनुहुन्न नि त नि,
पिँढीमा सुकुल बिछ्याउँदै मैले जवाफ दिएँ। उनी दुई मध्ये अग्ला चाहिँले भने,
अनि मामा कता जानुभयो त नि? हामी उतैतिर जान्थ्यौँ के अरे।
मामा होइन के, कति कामले आउनुभयो?
मैसँग भन्दा पनि हुन्छ के अरे।
उनीहरूको त्यो हतारो देख्दा कसो कसो मनमा चिसो पस्यो। मैले फेरि भने
कि ऊ त भान्जीको घरतिरबाट आउनुभयो के अरे, त्यहाँ त सबैले कुशल मङ्गलै छ नि।
उनीहरू दुवैले एकैसाथ ठिकै छ भने मैले गिरीलाई अराए,
ए आऊ जा त, बालाई बोलाएर लिजा, ऊ त बेलटारतिर निस्किनु भएको छ।
होइन अब भाउ बाबुले दुःख नदिउ,
हामी नै बेलटारतिर लागौँला बरु।
उनीहरूले मोही पानी केही पनि पिउन मानेनन्। गिरीसँगै गए उनीहरू पनि, म बसेर फेरि उही बिडा बनाउनेतिर लागे।
के कति कामले आएका होला,
तुलसाका बालाई नै भेटेर भन्नुपर्ने, के समाचार होला त्यस्तो।
धुवाँ झैँ कुरो मरारिएर खेल्यो मेरो मनमा। हातको काममा ध्यान भएन, जति बनाइसकेको थिएँ त्यतिमै पालीमा घुसारे र भुइँको पराल बटुली बाख्रालाई हालिदिए।
केही बेरमै तुलसाका बा हतासिँदै आए।
हाम्रै आँगना जग्गे राखेर आँगन पोलेर भान्जी बिदा गरेको बर्ख दिन पनि भएको छैन, के सुन्न पर्या हो यस्तो?
तुलसाका बाले आँसु खसालेर भने, साह्रो अशुभ समाचार बोकेर पो आएका रहेछन् अघिका ती दुईजना मान्छे। भान्जी ज्वाइँले देह त्याग गरेको समाचार रहेछ। यो सुनेर मेरा हात गोडा काँपे लगलगी। विश्वास गर्न गाह्रो भयो। ती खबर दिन आएकाहरू सुनाएर उतैबाट फर्की पनि सकेछन्। एक एक गर्दै शोकमा भेला भए आफन्तरा गाउँले। हाम्रो घरमा रुहाबासी चल्यो। दिदीको कानमा कसरी पुर्याउने ज्वाइँ बितेको खबर को अघि सर्ने सुनाउन? सर सल्लाहले जिम्मालनी आमैलाई अघि सार्ने भइयो। आमैलाई निकै आटिलीमा गनिन्थ्यो दहरो मुटुकी भनेर। मलाई सबैजनाले दिदी भाइतिर नआ भनेर छाडी गएका थिए, तर मेरो मनले मानेन, म पछि पछि गएँ। खबर थाहा पाएकाहरू अरू पनि बोटमुनि भेला भइसकेका रहेछन्। उनीहरू भन्दै थिए, लौ हरे छोरीको भाग्य पनि कस्तो नारन। फेरि कोही भन्थे, वर्ष दिन पनि भएको छैन, यो के दुःख आइलागेको। फेरि कसैको बोली सुन्थे, रोगी छ भन्थे, बुझेर दिनुपर्ने छोरी। फेरि कसैले भन्थे, जन्म विवाह मरण सबै लेखा हो लेखा। हावामा रुखको पात हल्लिरहेको थियो। मेरो हातखुट्टा पनि त्यही पात झैँ काँपिरहेका थिए। हामी पुग्दा त्यसबेला दिदी ध्यानमा डुब्नु भएको रहेछ। खबर दिन पर्खेर बसियो।
लौ ध्यानबाट निस्किनु हो क्यारे
भक्ति माधव, मझिनीले भने। मान्छेहरू भेला हुनु सामान्य नै भएको थियो त्यहाँ। तमाम आउँथे जान्थे, त्यसैले पनि नराम्रो केही लख काट्नु भएन होला दिदीले।
ए कान्छी, तिमी यति बस, तिमी नजाऊ त त्यता।
मान्छेहरूले मलाई रोक्न खोजेका थिए, तर म रोकिएन। आमै लौरी टेकेर दिदी भातिर जाँदा म पनि आमैको पछि पछि गएँ। मेरो अनुहार हेरेर दिदीले भन्नुभयो,
ए दुलै के भयो तिमीलाई?
म बोल्नै सकिन, आँसु नै अगाडि हम्फाले।
खै साह्रो नराम्रो खबर पो सुन्नमा आयो त नातिनी,
आमैले भन्नुभयो।
के खबर आयो हामी त्यस्तो?
दिदीले शान्त भएर सोध्नु भयो। ज्वाइँ रहेनन् नानी,
नयन कला पना तिनी पनि, तिमी हामी झैँ भाइ, सौभाग्य खोसियो यसको।
आमैका कुरा सुनेर दिदी केही पनि बोल्नु भएन। उहाँका आँखाबाट एक थोपा आँसु पनि झरेनन्। जमेको पोखरी जस्ती हुनुभयो। अनि अघि उठेको ठाउँमा फेरि जानुभयो र फेरि ध्यानमा बस्नुभयो। तुलसाका बा मेरै छेउमा टुक्रुक्क बसेका थिए। बाहुलीले घरिघरि आँसु पुछेका हुन्थे। उनले भने,
हाम्रो आँगनबाट दिएको बिहे फापेन गङ्गा, फापेन।
कलेङ मलेङ त्यहाँ बढी नै थियो, मान्छे पिच्छेका कुरा पनि। दिदी ध्यानबाट उठेर फेरि हामी भाइकैतिर आउनुभयो अनि भन्नुभयो,
भयो भयो, सुर्ता नगर,
संसारको रीतै यही हो,
जन्मेपछि मृत्यु निश्चित छ,
धेरै सुर्ता नगर्नु,
नयनलाई आसोच निस्किएपछि लिन पठाउनु, अहिलेलाई यतै आओस्, सानै पनि छ, त्यसलाई हाम्रो खाँचो पनि पर्नेछ।
अब के गर्ने हो दिदी, आफ्नो बाहुन नभएको घर खान भान्जीलाई मुश्किल मुश्किलै देखेछु मैले त।
मेरी दिदी नरमायाले अति बिस्तारै भन्नुभयो। दिदीले पुलुक्क नरमाया दिदीको मुखमा हेर्नुभयो, तर भन्न चाहिँ केही भन्नु भएन। शोकका बेला हुँदा त्यस साँझको नित्य भजन रोक्ने कि भन्ने पनि कुरा थियो। दिदीले नै भन्नुभयो,
बहु नरोक्ने,
टाढाबाट निन्द्रा छोडेर भक्तहरू आउँछन्, हाम्रा कारणले तिनलाई निराश किन पार्नु? आफ्नो दुःखको झरीमा अरूलाई पनि नुहाउन लाउनु राम्रो होइन दुले,
फेरि आफ्नो अनुकूलमा मात्र ईश्वरलाई सम्झने पनि त होइन।
दिदीले त्यसपछि भजन गाउनु भयो। भजन पछि उहाँले जीवन मृत्यु बारे छोटो प्रवचन दिनुभयो। ओराबाट बाहिर निस्कने 45 दिन माइतीको तर्फबाट एक नयाँ धोती चोलो लिएर मामा चाहिँ चन्दनपुर भान्जीको घरमा गए। आउँदा जसरी पनि भान्जीलाई साथै लिएर आउनु भनेकी थिए मैले, तर उनका घरकाले अलि पछि मात्रै पठाउने भएछन्। मामा रित्तै फर्किए। दिदीले पनि छोरीकी बाटो हेरिरहनु भएको थियो होला, तर आफ्नो कान्छो भाइ मात्र लुरु लुरु आएको देखेर एक शब्द नसोधी फेरि ध्यानमै बस्नु भयो। अर्को पल्ट फेरि तुलसाका बा र महेश्वर भएर चन्दनपुर भान्जीको घरमा गए। त्यो बेला भने भान्जीलाई मामा र दाजुले साथै लिएर आएछन्। सेतो धोतीमा बेरिएकी खाली खुट्टा, फुको छोडेको कपाल देख्दै विरक्त लाग्ने भएर आएकी थिइन् भान्जी। मैले उनको त्यो रूप हेर्न पनि सकिन। भान्जी मेरै नजिक आएर मेरो धोतीको फेरो समातेर रुन लागिन्। मुटु पट्ट फुट्ला झैँ भयो मेरो। तुलसा पनि दगुरेर आई दिदीलाई हेरेको हेरे भाइ।
माइजू अब त म त्यहाँ जान्न है माइजू, मेरा पहिलेका त्यति राम्रो राम्रो लुगा थिए जम्मै फालिदिए, यस्ता दिएका छन् लाउन, आमाले दिएका कानका पनि फुकाले, घाँटीका पनि लगे, मैले अब लाउनु हुन्न भन्छ, म किन जान्थेँ, अब त म मरे पनि जान्न माइजू। माइजू मामालाई भन्नु है माइजू, मलाई यहीँ बस्न दिनु भनेर, म त्यस्तो केही विराम गर्दिनँ माइजू।
माइजू अनि आमा खै त नि, तेरी आमा भक्ति नि भएकी छ भन्थे मलाई त, आमाले उबेला म पछि आउँछु भनेर ढाँटेर मलाई मात्र त्यहाँ पठाएको, आफू चाहिँ कहिले नआएको माइजू।
म भान्जीका कुरा सुनेर बोल्न सकिरहेकी थिइनँ। भान्जीले भनिन्,
तुलसा पन्थे यहीँ रहेछ नि माइजू, ऊ आफ्नो बाहुनको खाना त बसेकी रहन्छ त, अब हामी सँगै बस्छौँ, सँगै पानी भर्न जान्छौँ, तपाईँले कति हो कति काममा सघाउँछन्, घाँस काट्न पनि राम्रै आउँछ माइजू मलाई, अब दैलो पोत्न पनि जानेकी छु।
भान्जीले भन्दै थिइन्, त्यही बेलामा हाँगामा बसेर काग कराउन लाग्यो।
सुबोल सुबोल, ठाउँ सरी बस, शुभ समाचारले होइन अझै कति कराउन सकेको यो।
तुलसाका बा रिसाउँदै भित्रबाट निस्किएर ढुङ्गा टिपेर रुखतिर फाले। भान्जीलाई दिदी भएको ठाउँमा लिएर गइयो। दिदी धुनी बालेर केश फिजाई बस्नु भएको रहेछ, धुवाको आँखा मिच्दै भएर होला आँसु लतपत थिए। भान्जीले फेरि मलाई बलियो गरी समाथिन्। विधवा पैरनकी आफ्नी छोरीलाई शिरदेखि पाउँसम्म निहालेर मतिर हेर्नु भयो दिदीले, फेरि आफ्नी छोरीलाई हेरेर भन्नुभयो,
जे भयो त्यसमा शोक गरेर बस्नुको अर्थ छैन, भाग्यमा यति रहेछ त, लेखेको नभोगी सुख छैन, अब प्रभुमा मन गरी बस्नु, मन शान्ति हुन्छ।
ती 9-10 वर्षकी भान्जीले कति बुझिन् कति बुझेनन् आफ्नी आमाका कुरा, टाउको भने हुन्छ हुन्छ भन्ने इसारामा हल्लाइन्। मैले रुँदै भने, के देख्नु पर्यो दिदी यस्तो, खुनजुनीमा के पाप गरिएको रहेछ र अहिले भोग्दैछौँ हामीले दिदी। दिदीले मलाई सम्झाउँदै भन्नुभयो,
दुलही शोक छोड, दुलही शोक छोड,
यो चक्र हो चक्र, यहाँ अजम्बरी को छ, खालि अघि पछिको मात्र कुरा हो, त्यति मानो लिएर आएका रहेछन् जयनारायणले, यतिसम्मको भोग रहेछ यो संसारमा, नफर्कने कुरामा सुर्ता गर्नुको अर्थ छैन दुलही, आफूले राम्रो कर्म गर्ने र अरू सबै ईश्वरको भरोसामा छोड्ने हो दुलही, उनी ईश्वरले कोरेको बाटो तय गरेको भाग्यलाई रोक्ने हामीको, हामीले रोकेर रोकिन्छ दुलही।
दिदीको कुटी नजिकै अरू 2-4 कुटी पनि थपिएका थिए। मजुवा बेसीमा थुम्का डाँडामा थिए कुटीहरू, अलिपर भुजेल माझीका बस्ती, उँधो उफ्रौली टार अनि अरुण अरुण पारी शङ्खुवा सभा, यता इखुवा पारी गौडेनी कुलुङ र बुङलिङ, इखुवा र अरुणले बग्दै बग्दै आधा अङ्गालोमा लिए जस्तो मजुवा बेसी। केही दिन मामा घरमा हामीसँग बसेपछि नयनकला भान्जी आफ्नी आमासँगै कुटीतिर रहन लागिन्। जता रहे पनि भान्जी र तुलसा सँगसँगै हुन्थे। रात पनि दिदीसँगै बस्न खोज्थे भान्जी, तर उसका बाले दिँदैनथे। भजनको समय थियो, भक्तहरू एक एक गरी भेला भएका थिए। कसैको हातमा आफ्नो बस्ने आसन चकटी थिए, कोहीको हातमा बत्ती काट्ने कपास, बजाइने खैजडी र मादलहरू एकै ठाउँमा राखिन्थ्यो। ती सबै चाहिने जति नयनकला भान्जीले निकालेर ठिक्क पारिसकेकी थिइन्। आफ्ना चकटी नल्याएकाको लागि बस्न लामा लामा गुन्द्री लहरै बिछ्याइएका थिए। दिदी बस्ने आसन पनि भान्जीले नै तयार गरिदिएकी हुन्थिन्। दिदी आएर आसन लिनु भएपछि यताउता भुलेका हामी पनि अब भजन सुरु हुने बेला भयो भने शान्त भएर बस्थ्यौं। आँखा बन्द गरेर सबैभन्दा पहिले दिदी भन्नुहुन्थ्यो, ओम नमः शिव शक्ति सचेत सत्य शरणागत ओम। त्यसपछि हामी सबैले ओम शिव भनेर चार पटक भन्थ्यौं। हाम्रो ओमकारले मजुवा बेसी नै झङ्कृत हुन्थ्यो। दिदीले सम्मुखमा रहेर सुरु गर्नुहुन्थ्यो अनि हामी ताली बजाउँदै त्यही भाकामा भजन छोप्थ्यौं। भजनको अन्त अन्ततिर थियौं, हामी गाउँदै थियौं, राम राज्य पारिदेऊ सत्शक्ति शरण लेऊ, लिएको लिए पारिदेऊ सत्य प्रकाश पारिदेऊ, सत्य शक्ति शरण लेऊ भूल चुक त माफी देऊ, सत्य ओम सत्य ओम सत्य ओम सत्य। दिदीका आँखा केही अघिदेखि हाम्रो पछाडि केही कुरामा परिरहे जस्तो लागिरहेको थियो। ताली बजाउँदै मुन्टो पछाडि फर्काए मैले। डोको बोकेकी एकजना जनाना रुखमा छेलिन खोज्दै गरेको देखे। त्यसो त भजन सुरु हुनु अघि नै त्यता कोही हिँडेको मैले चाल पाएकी थिएँ। बटुवा खोलन् भनेर त्यति वास्ता गरिन, अझै थाप्लोबाट नाम्रो नहटाई डोको नै बोकेर उभिराखेकी पो रहेछन्। केही बेरमै अघिको भजनले बिट मार्यो, थपडी पनि बन्द भयो। दिदीले इशारा गरेर ती जनानालाई बोलाउनु भयो। बसेका सबैको नजर उहाँको इशारातिर भयो। त्यो जनाना रुखमा पुरै छेली। ए नयनकला, जाऊ बोलाएर लिइआऊ, के दुविधामा जस्तो देखे मैले। दिदीको आदेशमा नयनकला भान्जी उठिन्। माथि थापा गाउँतिर घर भएकी एउटीले भानिन्, ए त्यो त कमिनी हो माथि कि। सुनेर दिदी मुसु मुसु हाँस्नु भयो, तर त्यस समय एक आखर पनि बोल्नु भएन। नयनकला रोक्नेर पुगिसकेकी थिइन्। हाउ भाउबाट बुझिन्थ्यो ती जनाना यता आउन आनाकानी गरिरहेकी छिन् भन्ने। खोइ के भनिन् र मनाएर भान्जीले साथै लिएर आइन्। एउटा हातले थाप्लोतिर नाम्लो सम्हाकी, अर्को हातले धोती सम्हालेकी, अनुहार पुरै झरेकी, डरले कालै भएकी, मैले बल्ल ठम्म्याए उ त काहीली कमिनी नै रहेछे। हामीतिरबाट कोही कोही बोल्नु अघि अलि टाढै उभिएर झुकेर जदौ गर्दै डराएको आवाजमा काहीले भने, सुन्न राम्रो लागेर हो दिदी, केही पनि छोइ छैन, मैले टाढैबाट सुने क्यो, केही बिराक भए माफ गरिदिनुहोस् है दिदी। ल अब आफै भन त्यसो भए तिमी, के हो बिराको, कस्तो माफी खोजेको? दिदीले आफ्नै आसनबाट सोध्नु भयो। दिदी म सानो जात कि अछुत, जवाफ भुइँ हेरेर आयो, के राखेको छ जातभातमा, ईश्वर हामी सबैका साझा होइनन् र, उनै साझा ईश्वरको भजन गाउँदै यसरी सम्झनु सबैको उत्तिकै अधिकार होइन र, दिदीले भन्नुभयो। जवाफ आएन कतैबाट, अति सुनसान भयो। तल नदीहरू सुसाएका आवाज भने टड्कारो आइराखेको थियो। दिदीले नै भन्नुभयो, हो ईश्वरलाई सम्झनु सबैको उत्तिकै अधिकार हो, ब्राह्मण या क्षेत्रीका मात्र पेवा होइन ईश्वर, म यो जात भा छुवाछुतमाथि रत्ति पनि विश्वास राख्दिन, हामी सबै ईश्वरका सन्तान हौं र हौं हामी सबै एकै जाति मानव जाति, यहाँ सबै समान छौं, कोही उच्च नीच छैन बरोबर। म मान्छु शरीरका केही अङ्गले अलिकति छुटाएको हुँदा मर्दाना र जनाना गरी दुई जातिका हुन्छन् मान्छे, मात्र दुई जात, जनाना र मर्दाना, नभए एक समान, दोहोरै दोहोऱ्याई भन्नुभयो दिदीले, अनि दायाँ हातले एक आसनतिर इशारा गर्दै भन्नुभयो, बस बस त्यही बस, मन छ भने हामी सँगसँगै गर भजन अनि गरौँला बाँकी कुरा। दिदीको आज्ञा पाएर पनि हाम्रो हरमा सँगै बस्न निकै अन्कनाए गाईले। सबैको मुख मुख ताक्न लागे र अप्ठ्यारो मान्दै ढोको बिछाई। उसको ढोको मात्र डल्लो परेर एउटी नानी पो निधाएकी रहेछ। नानी झिकेर काखमा लिई र अलि छुट्टे बसी। त्यहाँ होइन, यता यता बस, दिदीले भन्नुभयो। तर काइलीको अनुहारमा झन् ठुलो डरको बादल छाएको थियो। शान्त रहनु भन्ने इशारामा दिदीले दुबै आँखा बन्द गरेर शिर हल्लाएर हात माथि उठाउनु भयो र त्यहाँ फेरि भजन भयो। तेरो काखको मै नाने, मेरो काखको तै नाने, दोस्रो त अर्को होइन नि, तेरी आँखा भित्र देख पाने। दिदीसँगै हामी गाउँदै ताली पिट्दै थियौँ। उसले पनि डराई डराई दुई हात बजाउन लागे। कति कति बेला चोर आँखाले उसलाई हेर्थेमा ऊ भय र सङ्कोचले जाडोको शरीर झैँ काम्दै खुम्चिराखेकी थिए। भजनले फेरि बिट मार्यो। दिदीले आफ्नो हातगोडा र नाकमुख छामछुम गर्दै भन्नुभयो, ला यसो गरौँ त एक फेर, सबैले आफूलाई शिरदेखि पाउसम्म छाम्नु एक फेर। हामी दिदीले गरे झैँ भने झैँ गर्न लाग्यौँ। त भयो, सबैले छामिसकेको हो आफूलाई? दिदीले प्रश्न गर्नुभयो। सकेम भनेर हामीले भन्यौँ। फेरि आफूलाई छाम्दै उहाँले भन्नुभयो, हामीबाट केही हराएको त छैन नि, होइन? अझ राम्ररी छाम्नु त एकपटक। फेरि छामे सबैले। मेरो त केही हराएको रहेनछ। त्यता के छ? अह छैन, केही हराएको छैन, हामीले भन्यौँ। हेर हेर, शरीरमा कति पोले जस्ता फोका त उठेका छैनन्, दिदीले सोध्नु भयो। लुगा माथि माथि उचालेर हेर्न लाग्यौँ हामी। छैनन् 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 भन्दै सबैले जवाफ दिँदै गयौँ। अनि यी कमिनी नानीसँग छोइँदा केही त भयो होला, पक्कै भएको रहेनछ, दिदीले भन्नुभयो। हामी चुइक्क केही बोलेनन्। त्यसो भए कमिनी नानीसँग छोइँदा फरक पर्दो रहेनछ, होइन त? दिदीले एकछिनमा फेरि सोध्नु भयो। अझै पनि हामी कोही केही बोलेनन्। दिदी नै भन्न लाग्नु भयो, मानिसलाई वर्णमा विभाजित गरियो। ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र, चार वर्ण उनले गर्ने कार्य तोकियो। पछि ती वर्ण विभाजनलाई यसरी आफू अनुकूल व्याख्याहरू गरिँदै गए। त्यही नै समाजको महारोग टन टनी टन्किने पिलो बन्न गयो। विभाजन अनुसार ब्राह्मण उच्च स्थानमा भए, त्यस कुलमा जन्मिएका जन्मजात उपल्लो स्तरका अरे। जस्तो कर्म गर्ने भए पनि ब्राह्मणको घरमा जन्मदैमा उसको पूजा गर्नुपर्ने जस्तो भयो। यहाँ यो इहलोक र हाम्रो परलोक सबै सुधार्ने ठेकदार उनै भए। यति मात्र कहाँ हो, जात अनुसारको दण्ड व्यवस्था भयो। कथित तल्लो वर्णका जाति भन्नेले त्यही अपराध गरेको अवस्थामा कडा भन्दा कडा अर्थात् अरूलाई भन्दा बढी सजाय, अनि त्यही अपराध ठुला जात भनेकाबाट भएमा खुकुलो र कम सजाय। परलोक सुधार्ने भ्रममा उस वीरता तिमीलाई, पतिया गर्ने तिनी, जात खसाउने चोख्याउने पनि उनी नै, उनी उपाध्याय अरे, वेद पढ्ने अधिकार पनि उनलाई मात्रै अरे, अरू किन सक्दैनन् वेद पढ्न? त्यसपछि दिदीले भाका हालेर दुई लाइन भन्नुभयो, हेर ब्राह्मणको छोरा वेद पढ्छ, म जस्तीलाई भेद गर्छ, अनि आकाशतिर हेरेर छाती ठोक्दै हाँस्नु भयो दिदी। छेउको कमण्डलु घोप्ट्याएर भएको पानी पोखी ती काइली कमिनीलाई अराउनु भयो, ल काइली यसमा पानी भरेर लिएर आउनु, उठिहाल। तर त्यो कमण्डलु छुने हिम्मत काइलीले गरिन। दिदीले फेरि इशारा गर्नुभयो हो, यताउता पल्याक पुलुक हेर्दै अझै पनि छौ नछौ दोधार भएर उसले त्यो कमण्डलु उठाई र खोलातिर तेर्सी। काहीँ हे कि काइली, खोलाबाट उगाउनु पर्दैन, त्यो गाग्रीबाट सारेर ल्याउँ, दिदीले भन्नुभयो। काइली फेरि अलमलमा परे। मैले गाग्री देखाइदिए। नजिक पुगेर पनि अझै पानी छुन हिचकिचाइरहेको देखेर दिदीले भन्नुभयो, डराउनु पर्दैन, सार पानी भर कमण्डलु। गाग्रीबाट पानी सार्दा उसका हात लगलगी कामेको छर्लङ्गै देखिन्थ्यो। पानी भरिएपछि जहाँको त्यही ढुङ्गा जै भई काइली। दिदीले इशाराले फेरि आफूतिर बोलाउनु भयो। धोतीको मुजा सम्हाल्दै हाम्रो नजिक आएर मुन्टो तल गरी उभिए काइली। ए काइली,
शिर त्यसरी झुकाउने होइन बाबु, निडर भएर ठाडो गरी हेर। हो, गल्तीमा डराउनु पर्छ र त्यस वक्तमा शिर आफै झुक्छ, तर यहाँ त कुनै गल्ती भएको छैन। नबिराउनु, नडराउनु, के को डर त्यो मनमा, डर त्याग काइली।
खै खै त्यो कमान्डर,
दिदीले काइलीतिर हात बढाएर ठुलो आवाजमा भन्नुभयो। दिदी निर भुइँमा राख्न खोज्दै थिए काइली, दिदीले ट्याप्पै उसैको हाता समात्नुभयो र हामीतिर हेर्नुभयो। दिदीको अनुहारमा भिन्न चमक थियो र त्यो ठुलो सन्तोष पाने, तर काइली कमिनी भने लुगलुक भएकी थिए, केराको पात झै सबै भक्तहरूमा सन्नाटा थियो। दिदीले भन्नुभयो, काइलीले सारेर ल्याएको यो पनि त पानी नै हो, त्यो गाग्री यी हातले छोए पनि त्यहाँ जति बाँकी छ पानी नै त छ, नपत्याए हेर यी, केही फरक छैन, उस्तै छ पानी। कमण्डलुबाट अलिकति पोख्नु भयो दिदीले भाइमा पानी, ठाडो घाँटी गरेर दुई चार घुटकी खानु पनि भयो र भन्नुभयो, यो काइलीले छुँदैमा बिख त बनेको छैन, कसैले छुँदा अमृत, कसैले छुँदा बिख हुने त होइन। भजनमा बसेका केहीले एक अर्काको मुख ताके, कसैले चिमोटा चिमोट पनि गरे, कसैले आफ्नो जिब्रो टोके। ल भन त तिम्रो नाम के हो, काइली कमिनी भन्छन् सबैले, नाम सोधेको नाम तिम्रो, काइली काइली कमिनी, सुनिएर अझ अलिक शून्य गरेर भन, काइली कमिनी, काइली कमिनी, अर्को नाम छैन तिम्रो, हेर हामी कति अन्यायी, यिनलाई हामी सामु आफ्नो नाम लिन पनि दाकस छ, यो यिनको रहर होइन, हामी एकै ईश्वरका सन्तान, हामीले उनै ईश्वरका अर्का सन्तानमाथि कत्रो अत्याचार गरेका छौँ। काइली कमिनीले दिएको पानी मैले पिए, के मेरो जात फरक हुन्छ, अब फरक मान्छे हुन्छु म, मान्दिनँ म त यस्ता कुरा, र कसैले पनि मान्नुहुन्न यस्ता बेतुकका कुरा, उपल्लो जात तल्लो जात, पानी चल्ने पानी नचल्ने, छोई छिटो हाल्नु पर्ने नपर्न पर्ने, कथित तल्ला जात अछुत भनिएकाहरूका लागि धारा कुवा पनेरा पनि बेग्लै रे, यो कत्रो अन्याय, यो ब्रह्माण्ड नै यिनका लागि झ्यालखाना भन्दा के फरक, नेल ठोकेर झ्यालखानामा राखे भन्दा के कम। हामी सबैले एकपटक आँखा बन्द गरेर काइली कमिनीको ठाउँमा बसेर आफै यी काइली भएको कल्पना गरौँ त, छोइनुहुन्न, घरभित्र बस्नुहुन्न, अलग बस्नुपर्छ, टाढैबाट फालेको खानुपर्छ, हिँड्दा ठुला जातका भन्नेलाई बाटो छोडिदिएर आफै तर्कनु पर्छ, अझ कथम कदाचित अन्जानमा छोइएमा सजाय पाउनु पर्छ, उफ औडाहा हुन्छ मलाई त सम्झिँदा पनि, दिदीले छटपटी नै भन्नुभयो। दिदीको आज्ञामा आँखा त हामी सबैले बन्द गरेका थियौँ, तर दिदीले भने झैँ आफूलाई कतिले काइली कमिनीको ठाउँमा राख्न खोजे या खोजेनन् उनै जानन्, मैले राख्न खोजे त्यो साँच्चै नै मुस्किल थियो, कल्पना समेत गर्न सकिएन होला धेरैले, जसले गर्यो ऊ कुसमुकुसमा पर्यो होइन त, लाभ भन यिनले कसरी भोग्दै आयो होला, हामीले कल्पना नसक्ने कुरो, हामी जनानालाई बाहिर सरेको बेला केही दिन छुन नहुँदा घरभित्र पस्नु नहुँदा कति सकस हुन्छ, यिनका त पुस्ता पुस्ताले त्यही भोगेका छन्, अछुत बाँचेका छन्। यस्तै हो भने भोलि यो काखको नानीले तिनका कति कति पुस्ता हाँगा हाँगाले यस्तो भोग्नु पर्छ, यो नानीले यी सबै भोग्नुको कारण यसले काइली कमिनको गर्भबाट जन्म लिए त्यही होइन, यसको कसुर त्यति होइन, आमाको गर्भ अछुत हुँदैन, मान्छे अछुत हुँदैन, सबैले ध्यान दिएर सुन, यहाँ हामी कहाँ कहिले पनि छुवाछुतको भेदभाव हुने छैन, सबै सबै सरोवर, यस कुरामा कसैको जित्त बुझ्दैन भने यहाँसँगै बसेर ईश्वरको आराधना भजन कीर्तन गर्ने अधिकार पनि राख्दैन, जातपातमा भेदभाव राख्नेले अलग्गै पुज्नु आफ्नो ईश्वर, अलग्गै रहेर। दिदी त्यति भनेर जुरुक्क उठ्नु भयो, हाम्रो जात भन्नु मानव हो, हामीले जानेको धर्म मानवता हो। एकछिन उभिइ नै राखेर उहाँले फेरि भन्नुभयो, मैले मेरो कुरा भने, मेरो कुरा चित्त नबुझ्नेले ठाम छोडेर उठ्नु। बिमती राखेर तत्काल उठिहाल्ने कोही पनि निस्किएनन्, तर त्यति बेला भने त्यहाँ भएका आधा आधीलाई नै दिदीका कुरा चित्त नपरेको भन्ने बुझिन्थ्यो। दिदीले बसेर फेरि भन्नुभयो, अब यस्तो छ, यो एकैचोटि मनलाई बुझाउन गाह्रै पर्छ, कारण छ त्यसको, हामी धरतीमा आँखा खोलेदेखि यो संसार यसरी नै बाँच्दै आएका छन्, हामीले सिकाइएको नि त्यही छ, त्यो अछुत हो त्यसलाई नछो, त्यस कहाँ जानुहुन्न, त्यसले छोको खानुहुन्न, हाम्रो मगजमा अन्धविश्वासले राज गरेको छ, त्यसरी पलेटी कसी उपल्लो सिंहासनमा राज गरेर बसेको हाम्रो सोचलाई फाल्न त समय लाग्छ, समय लाग्छ, तर आफैले आफूलाई सम्झाउनु बुझाउनु एकान्तमा आफैले आफूलाई सोध्नु, हामीले जे गरिरहेछन् ती गलत हुन् होइनन् मनन गर्नु, हामी मरेपछि जाने बाटो त एउटै हो, हामीले जन्मिँदा टेकेको धरती पनि एउटै हो, हामीले सास फेर्ने हावा पनि एउटै। सक्छौ हामी उनले लिएर फालेको हावा छुट्याएर अलग हावामा सास लिन? सक्छौ उनले टेकेको भन्दा अलग धरतीमा हिँड्न? हेर अझ राम्ररी हेर, यिनको हाम्रो बाहिरी स्वरूप उस्तै छ र भित्री पनि दुरुस्तै। उसै गरी भोक लाग्छ, उसै गरी प्यास लाग्छ, अनि भन कसरी भयौँ हामी फरक? यति बेला हामी सबै छोडेर ईश्वरको शरणमा छौँ, अनि ईश्वरकै सन्तान हाम्रै दाजुभाइ दिदी बहिनीलाई कसरी फरक गर्न सक्छौँ? हामीले जन्माउने बा आमा हाम्रा फरक हुन्, तर हौ त एकै सृष्टिकर्ताका सन्तान, काटे रगत उस्तै आउँछ, चिमोटे दुख्छ उसै गरी, हाम्रा दुःखमा बग्ने आँसु उस्तै हुन्छन्, हाम्रा अनुभूति एकै छन्। नगर फरक, नगर जातपातको नाममा कोही कसैलाई हेला नगर, यो त घोर अपराध हो, अधर्म हो। दिदी आसन छोडेर फेरि उठ्नु भयो, फेरि अलिक पर पुगेपछि फर्किनु भयो। मैले आज काहीँले कमिनीको हातको पानी पिएँ, अब आज त्यही हातबाट प्रसाद पनि ग्रहण गर्छु। मेरो कुरा उचित लाग्ने अरूले पनि यिनको हातबाट प्रसाद लिएर सम्मान दिनु, हामी सबै सरोवर हौ भन्ने सन्देश छरिदिनु। ज जसको मनले मान्दैन आफ्नो भाग लिएर अलग हुनु, कोही कसैले करकाप छैन यहाँ। जुन दिन आफ्नो मनैले अँगाल्छ मुठी मिसाएर सरी खुनाउनु, सबैले स्वागत छ यहाँ, तर करले होइन मनले। र यो पनि होस गर्नु, समाजका ठेकेदारले जात काट्ने छन्, अलग पार्ने छन्, त्यसैले हिम्मत हुने मात्र अगाडि सर्नु। उपन्यास योग मायाको नवौं भाग यही सकिन्छ। आशा गर्छौ आजको अङ्क तपाईँलाई रोचक लाग्यो। हवस् त, अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी, सूत्रधार पवनराज पौडेल। प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com।